यो एडभेन्टिस्ट ओल्ड रेडियो हो। तपाईँ आशाको बाणी कार्यक्रम सुन्दै हुनुहुन्छ। हामी आशा गर्दछौ कि तपाईँले हाम्रा कार्यक्रमहरू सुनेर आनन्द लिनु भएको छ। यदि तपाईँ हाम्रो तर्फबाट सानो उपहार प्राप्त गर्न चाहनुहुन्छ भने कृपया गरेर हामीलाई bible@awr.orgमा लेखी पठाउन सक्नुहुनेछ अथवा हाम्रो वाट्सएप नम्बर +1224222077 फोन गरेर सम्पर्क गर्न सक्नुहुनेछ।
श्रोता नमस्कार, यो समय तपाईँ एडभेन्टिस्ट ओल्ड रेडियोको प्रस्तुति भोइस अफ होप आशाको बाणी कार्यक्रम सुन्दै हुनुहुन्छ। कार्यक्रम प्रस्तुता म रवि, यो समय तपाईँको साथमा छु। आशाको बाणी कार्यक्रममा हामी यहाँलाई न्यानो अभिवादन टक्र्याउन चाहन्छौ। तपाईँको व्यक्तिगत जीवनले परमेश्वरको सत्यता र उहाँको प्रेम अनि मार्गदर्शनका विषयमा चाहिने महत्वपूर्ण कुराहरूलाई प्रष्टसँग बुझ्न सकुन् भन्ने उद्देश्य सहित प्रस्तुत कार्यक्रम आशाको बाणी तपाईँको आफ्नै कार्यक्रम हो। दैनिक यसलाई सुन्नुहोस्। आफ्ना मनमा यदि शंका द्विविधाहरू छन् र तपाईँ हामीलाई प्रश्न गर्न चाहनुहुन्छ भने हामीसँग तपाईँ सजिलै सम्पर्क गर्न सक्नुहुन्छ। हाम्रो ठेगाना हामी हाम्रो कार्यक्रमको अन्तमा बताउने गर्दछौ। हाम्रो कार्यक्रममा सक्रिय रूपमा सहभागी भएर हाम्रो उत्साहलाई बढाउने समस्त श्रोतामा आज पनि तपाईँलाई चाहिने प्रकारको कार्यक्रम लिएर हामी उपस्थित भएका छौँ। श्रोताको चाहना र श्रोताको व्यक्तिगत जीवनका भलाइका कुराहरूलाई समेटेर प्रस्तुत गरिने यो कार्यक्रम आशाको बाणी तपाईँ सुन्दै आउनु भएको छ र आज पनि हामी त्यही क्रममा छौँ। सुरुमा सुनौ यो मधुर क्रिस्टीय भजन। हामी हो यो समय तपाईँ एडभेन्टिस्ट ओल्ड रेडियोको प्रस्तुति भोइस अफ होप आशाको बाणी कार्यक्रम सुन्दै हुनुहुन्छ।
म तपाईँहरूकै मित्र पास्टर धनलाल राई यहाँहरूको बीचमा परमेश्वरको वचन लिएर आएको छु। मलाई आशा छ तपाईँहरूको दैनिकहरू ठिक ठाकसँग प्रभुको अगुवाईमा बित्दैछ। श्रोता, तपाईँमा कुनै किसिमको अप्ठ्याराहरू छन्, तपाईँ कुनै किसिमको बोझहरूले लादिनु भएको छ, तपाईँको जीवन दुविधामा छ, तपाईँको यो समय कठिन परिस्थितिमा बितिरहेको छ, त्यसो भने आउनु श्रोता, हामी यस कार्यक्रम मार्फत सँगै हातेमालो गरौं। श्रोता साथी, आज म तपाईँको बीचमा आत्मिक क्रान्तिका अग्रज येशू ख्रीष्ट को हुनुहुन्छ भन्ने सन्देश लिएर आएको छु। श्रोता, आफू मानिसको पुत्र र परमेश्वरको पुत्र हुँ भनेर येशूलाई स्पष्ट रूपमा थाहा थियो। हामीले यो कुरा लुका 22 अध्यायको 67 70 हेर्न सक्छौ। यद्यपि आफूलाई मानिसको पुत्र भनेर कहलाएको उहाँ चाहना गर्नुहुन्थ्यो, कुनै मानिसलाई यसरी सम्बोधन कहिल्यै पनि गरिएको थिएन, न त गर्नु नै पर्ने आवश्यकता नै थियो। येशूले आफूलाई मानिसको पुत्र भनेर आफैले सम्बोधन गर्नुभएको बाहेक स्टिफनसको भाषण, प्रेरित 7:56 र प्रकाश 1:13-14 मात्र उपयुक्त नाउँले उहाँलाई सम्बोधन गरिएको पाइन्छ। यो सम्बोधन सुसमाचारको पुस्तकमा 80 भन्दा बढी बेसी उल्लेख गरिएको छ भने लुकाको पुस्तकमा मात्र 25 उल्लेख गरिएको छ। लुकाको पुस्तकमा येशूलाई उपयुक्त नाउँले धेरै पल्ट सम्बोधन गरिएको कारण चाहिँ लुकाले येशूको मानवीय स्वभावप्रति अत्यन्त गहिरो चासो राखेकोले हो। मुक्तिको सुसमाचार सुनाउन परमेश्वरले उहाँलाई मानिसको चोला बनाएर पठाउनु भएको परमेश्वरको कामलाई उनले केलाएर लेख्न पुग्दा लुकाको प्रयासलाई सराहनीय नै मान्नु पर्दछ। परमेश्वरको पुत्रलाई मानव चोला लिएर यस संसारमा आउनु भनेको हामीहरूको निम्ति उहाँ सबै थोक हुनुभएको हामीले मान्नुपर्छ। उहाँ हाम्रो निम्ति सुनको सिक्री हुनुभएको छ। त्यसको फलस्वरूप ख्रिस्टले हामीहरूको प्राणलाई उहाँमा गाँस्नुहुन्छ र उहाँद्वारा परमेश्वरमा मानिसहरूको अवतार लिएर आउनुहुँदा मानिसको हितको निम्ति आफू कतिको होसिन राजी हुनुभएको थियो भनेर प्रमाणित गर्दछ। तर यो पनि हामी नबिर्सौँ, उहाँ हाट र छालामा परमेश्वर हुनुहुन्थ्यो। सेभेन्थ डे एडभेन्टिस्टको संस्थापक सदस्य तथा बाइबललाई उत्कृष्टता साथ औल्याउने लेखिका एलएनजी व्हाइटद्वारा लिखित सेलेक्टेड मेसेजेस बुक 1:244 हामी हेर्न सक्छौँ। सुसमाचारको लेखक तथा चिकित्सक लुकाले येशूलाई मानिसको पुत्र भनेर सम्बोधन गरेर लेखेका थिए। त्यसको अर्थ येशू मानवीय स्वभाव लिएर आउनुभएको उहाँको स्वभाव, लक्ष्य र भविष्यको बारेमा केही धारणाहरू लुकेको प्रस्तुत गर्न चाहेको कुरा हामी हेर्न सक्छौँ ती पदहरूबाट। प्रथमत, मानिसको पुत्र भन्ने शीर्षकले येशू मानिस नै हुनुहुन्छ भनेर ठोकुवा गरेको पाइन्छ। लुका 7:34 तर उहाँले संसारले दिने कुनै मान, पदवी आदि ग्रहण गर्न सिमानामा नरहनु भएको थियो भनेर बताउँदछ। लुका 9:58 अनुसार संसारका मानिसहरूले आफ्नो भाव खोजेर आफू अरूभन्दा ठूलो कहलाइएर अरूलाई निम्न मानिस सर हेर्न चाहन्छ, तर येशूले आफूलाई मानिसको पुत्र भनेर कहलाउँदा आफूलाई सर्वसाधारण मानिसहरू सर आफूलाई गनिएको उहाँ चाहनु भएको थियो भनेर देखाउँदछ। दोस्रोमा, त्यही वाक्यांशलाई प्रयोग गरेर परमेश्वरको स्थानमा ख्रिस्ट हुनुभएको लुकाले देखाउन चाहेका थिए भनेर देखाउँछ। उनले यो पनि सोध्न सक्थे कि यदि येशूले ती सबै अलौकिक कामहरू गर्न सक्नु भएको थियो भने कालकोठीमा किन जाकिएर बसेको छु त? समय समयमा यस्ता भावनाहरूले हामीलाई पिरोलेको छैन र? यदि परमेश्वरमा सबै शक्ति छ भने यो दुर्गति मलाई किन भइरहेको छ? तर यथार्थमा येशूले भन्नुभएको योहन्ना 3:19-20 पनि यो लेखिएको छ, फैसला चाहिँ यही हो, ज्योति संसारमा आएको छ र मानिसहरूले ज्योति भन्दा बरु अन्धकारलाई रुचाए, किनकि तिनीहरूका काम दुष्ट नै थिए। किनभने दुष्ट काम गर्ने हरेकले ज्योतिलाई घृणा गर्छ र ज्योतिमा आउँदैन, नत्र त त्यसका काम प्रकट हुनेछन्। जसरी अन्धकार र ज्योति मिसिँदैन, त्यसरी नै येशू र उहाँप्रति शङ्का गर्नेहरू मिसिन सक्दैन। प्रत्येक येशूको उपासकको लागि उहाँ ज्योति हुनुहुन्छ, जसले अन्धकारमय मानव हृदयलाई उज्यालो दिन्छ र उसमा भएका पापमय फोहोरलाई विस्थापित गरिदिन्छ। येशू परमेश्वरको पुत्र हुनुहुन्छ भनेर येशू भक्तहरूले जिकिर गर्दा उहाँलाई त्रिएक परमेश्वरको दोस्रो व्यक्तित्वको रूपमा स्वीकार गर्दछन्। येशूको मानवत्व र दैविकत्वको रहस्यलाई मानव मस्तिष्कले बुझ्न नभ्याए तापनि परमेश्वर मानिस हुनुभएको येशूको अचम्मको सत्यता र उहाँले प्रदान गर्ने महान आशाको गरिमा घट्दैन। यो पनि ख्याल गर्नु जरुरी छ कि येशू कुनै महान ज्ञानी वा व्यक्तित्व भएर तपस्या गरेर वा अनेकौं अलौकिक काम गरेर भगवान वा ईश्वर हुनुभएको थियो, होइन, तर ईश्वर नै मानिस भएर आउनु भएको थियो। येशूको परमेश्वरीय व्यक्तित्वलाई हामीलाई विभिन्न पदहरूले यसरी व्यक्त गर्दछन्। स्वर्गदूत देखा पर्दा भयभीत भएकी मरियमलाई उनले भने, नडराउ मरियम, किनभने तिमीले परमेश्वरबाट कृपा पाएकी छौ। अब हेर, तिमीले गर्भधारण गर्नेछौ र एउटा छोरा जन्माउनेछौ र तिमीले उहाँको नाउँ येशु राख्नेछौ। उहाँ महान हुनुहुनेछ र मानिसको पुत्र साबतको पनि स्वामी हो भनेर येशुले रीति रिवाजमा लागेर साबत दिनलाई बोझिलो बनाउने यहुदी पण्डितहरूलाई सम्बोधन गर्दा येशु संसारको सृष्टिकर्ता भनेर आफूलाई स्वीकार्नु भएको र त्यो सृष्टिलाई सदा सर्वदा सम्झना राख्न अलग गरिएको हप्ताको सातौं दिन साबत दिनको स्वामी आफै हुनुहुन्छ भनेर पण्डितहरूलाई छक्का पार्नु भएको थियो। क्षमा दिने अधिकार तथा शक्ति भएको येशु सदाशय सृष्टिकर्ता हुनुहुन्छ भनेर साबत अर्थात् हप्ताको सातौं दिनले पुष्टि गर्दछ। यो शनिबार हो। प्रचलित हप्ताको पहिलो दिन आइतबारलाई बाइबलले विश्राम वा साबत दिन भनेर अनुमोदन गर्दैन। तेस्रोमा, संसारको सृष्टिभन्दा पहिले स्त्री एक परमेश्वरको निर्धारण गरेको मानिसलाई उद्धार गर्ने काममा सम्पन्न गर्न योजना बनाइएको थियो। त्यसकारण मानिसको पुत्र पापको भुमारीमा हराएकाहरूलाई खोज्न र उद्धार गर्न आउनु भएको थियो। तर त्यो उद्धार गर्ने काम तबसम्म पुरा हुँदैन जबसम्म मानिसको पुत्रले धेरै दुःख कष्ट सहेर मृत्यु हुँदैन र तेस्रो दिनमा पुनरुत्थान हुँदैन। मानिसलाई पापबाट उद्धार गराउन आफू कुन बाटोमा हिँड्नु पर्छ र कुन मोल चुकाउनु पर्छ भनेर येशूलाई थाहा थियो। त्यस योजनामा ख्रिस्टको आत्मसमर्पणतालाई खुलासा गरेको हामी पाउँछौ। चौथमा, हामी विभिन्न पदहरू हेर्न सक्छौ। मसीहको महान कष्टको पूर्णतालाई कसरी चित्रण गरेको छ? आउनु श्रोता, आफूलाई क्रुसमा चढाएर मारिने कुराको अग्रिम ज्ञान उहाँमा थियो भनेर लुका 18 अध्यायको 31-33 भन्दछ। उहाँ प्रति गरिने अन्तर्घात लुका 9 अध्यायको 44 भनिएको छ। उहाँको मृत्युले उहाँको बारेमा गरेको भविष्यवाणी भएको लुका 22:22 हामीलाई पुष्टि गर्दछ। उहाँको क्रुसको मृत्यु र पुनरुत्थान लुका 24:7 हामीलाई भन्छ। परमेश्वर पिता र मानिसको बीचमा उहाँले गरिने पैरवी अर्थात् सहजकर्ता लुका 12:8 हामीलाई प्रश्न पार्छ। पाँचौमा, लुकाले मानिसको पुत्रलाई संसारको अन्तिम दिनमा आउने त्यस्तो व्यक्तित्वको रूपमा हेरेका थिए जसले यस संसारमा आएर उहाँको सन्तहरूलाई इनाम दिनुहुनेछ र येशु र शैतानको बीचमा भइरहेको महान विवाद वा सङ्घर्षलाई निर्णायक बिन्दुमा पुर्याउनुहुनेछ। लुका 9:26, लुका 12:4, लुका 17:24-26 यी कुरा हामी यसमा हेर्न सक्छौँ। र अन्तिम श्रोता, संक्षेपमा हेर्ने हो भने मानिसको पुत्र भनेर दिएको शीर्षकमा ख्रिस्टका विभिन्न पक्षहरू समावेश भएका छन्। त्यसमा उहाँ को हुनुहुन्थ्यो, उहाँ के गर्न आउनुभयो, उहाँले हाम्रो निम्ति के गर्नुभयो र मुक्तिको योजनामा उहाँले के गर्नुहुनेछ आदि समावेश भएका छन्। विश्वको इतिहासलाई दुई भागमा विभाजित गर्ने येशु कुनै पौराणिक वा काल्पनिक नभएर इतिहासलाई ईपुर ऋषि सम्मत भन्ने यथार्थतालाई पुष्टि गराउने येशु वास्तविक मानिस नै हुनुहुन्थ्यो भनेर येशु भक्तहरूले जिकिर गर्दछन्। श्रोत साथी, हामी लुकाको 9 हेर्न सक्छौँ। येशूले उहाँका चेलाहरूलाई एक निर्णायक प्रश्न गर्नुभएको थियो जुन उहाँलाई थाहा थियो। त्यो प्रश्न उहाँले किन गर्नुभयो, उहाँको बारेमा तिनीहरूलाई के सिकाउन खोज्नु भएको थियो र उहाँलाई पछ्याउनु भनेको के हो भन्ने अर्थ तिनीहरूलाई बुझाउन चाहनु भएको थियो। 18 हामी हेरौँ, यहाँ एकपल्ट येशू एक्लै प्रार्थना गरिरहनु भएको थियो। चेलाहरू उहाँसँग थिए र उहाँले तिनीहरूलाई सोध्नुभयो, मानिसहरूले मलाई को हो भन्छन्। तिनीहरूले भने, कसैले योहन्ना बप्तिस्मा दिने भन्छन्, कसैले एलिया र अरूहरूले भन्छन्, पहिलेका कोही अगमवक्ताहरूमध्ये एकजना फेरि उठेका छन्। उहाँले तिनीहरूलाई भन्नुभयो, तर तिमीहरू चाहिँ के भन्छौ, म को हुँ? तब पत्रुसले जवाब दिएर भने, परमेश्वरको पुत्र ख्रिस्ट। तब उहाँले तिनीहरूलाई आज्ञा दिनुभयो र साथै चेतावनी दिनुभयो कि तिनीहरूले यो कुरा कसैलाई नभनन्। अनि उहाँले भन्नुभयो, मानिसको पुत्रले धेरै दुःख उठाउनुपर्छ र उनी धर्मगुरुहरू, मुख्य पुजारीहरू र शास्त्रीहरूबाट बहिष्कृत हुनेछ, मारिनेछ र तेस्रो दिनमा मृतकबाट जीवित भई उठ्नेछ। तब उहाँले सबैलाई भन्नुभयो, कोही म पछि आउने इच्छा गर्छ भने उसले आफूलाई इन्कार गरोस् र दिनहुँ आफ्नो क्रुस बोकेर मेरो पछि लागोस्। किनकि जसले आफ्नो प्राण बचाउने इच्छा गर्छ त्यसले त्यो गुमाउनेछ, तर जसले मेरा खातिर आफ्नो प्राण गुमाउँछ त्यसले त्यो बचाउनेछ। किनकि सारा जगत प्राप्त गरेर आफैलाई चाहिँ नाश पार्छ वा गुमाउँछ भने मानिसलाई के लाभ हुन्छ र तर कोही मदेखि र मेरा वचनदेखि शर्माउँछ भने मानिसको पुत्र पनि आफ्नो महिमा र पिताको पवित्र दूतगणको महिमामा आउँदा त्यससँग शर्माउनुहुनेछ। अरूहरूले जे जति भने पनि तिमीहरूले चाहिँ मलाई के भन्छौ? 2000 अघि येशूले सोध्नुभएको प्रश्न अहिले पनि समय सापेक्षित छ र मानव इतिहासभरि त्यो येशूको बारेमा के भनेका थिए भनेर अरूको अनुभवमा उहाँप्रति हामीहरूको ज्ञान तथा आस्था कहिल्यै पनि आधारित हुनु हुँदैन। यीशुको बारेमा व्यक्त गरिएका विभिन्न धारणाहरूको बारेमा हामीलाई राम्रोसँग थाहा हुन सक्छ। मानिसको दिमागले रचेका वा सोचेका क्रिश्चियन धर्मको बारेमा थाहा पाउने विशेषज्ञ वा विद्वान हामी हुन सक्छौँ होला। विश्वका विभिन्न महान चिन्तक वा दार्शनिक तथा विद्वानहरूले यीशुको बारेमा सिकाएका शिक्षा दीक्षाको सार हामी भन्न सकौँला, तर त्यो खुबी हामीमा भयो भन्दैमा हामी इसाई अर्थात् यीशु भक्त हुन्छौँ भन्ने छैन। इसाई धर्म वा आस्था भनेको केवल यीशुको बारेमा थाहा पाउनु मात्र होइन, यीशुलाई व्यक्तिगत रूपमा चिन्ने खुबी हुनु नै यीशुप्रतिको आस्थाको मौलिकता हो भनेर सबैले सधैँ थाहा पाउनु नितान्त जरुरी छ। यीशुप्रति व्यक्तिगत आत्मनिर्णयको अपेक्षा उहाँले गर्नुहुन्छ। केवल पत्रुस वा ती चेलाहरूलाई मात्र होइन, हामी प्रत्येकलाई त्यही प्रश्न उहाँले हाम्रो सामु तिर्स्याउनुहुन्छ। श्रोता साथी, आजको प्रस्तुतिलाई म यहीँ अन्त गर्न चाहन्छु। हस्त नमस्ते, जय मसीह।
यो समय तपाईँ एडभेन्टिस्ट ओल्ड रेडियोको प्रस्तुति भोइस अफ होप आशाको बाणी कार्यक्रम सुन्दै हुनुहुन्छ। कार्यक्रम सुनेर बस्नुहुने सबै श्रोतालाई हामी हाम्रो कार्यक्रममा स्वागत गर्न चाहन्छौ।
श्रोता मित्र, यदि तपाईँ जीवनदेखि हरेस खानु भएको छ, तपाईँका जीवनमा धेरै अनुत्तरित प्रश्नहरू छन् भने आउनुहोस्, हामी तपाईँलाई परमेश्वरको ज्योतिमा डोहोर्याउन चाहन्छौँ। तपाईँ आफ्नो जीवनका चिन्ता फिक्रीबाट निश्चिन्त हुनुहोस् र बाँच्नुको आनन्द परमेश्वरको सामिप्यमा कति मिठो हुन्छ त्यो चाख्नुहोस् भनी हामी चाहन्छौँ।
श्रोता, यदि तपाईँ आशाको बाणी कार्यक्रमलाई अनलाइन सुन्न चाहनुहुन्छ वा डाउनलोड गर्न चाहनुहुन्छ भने www.awr.org मा जानुहोस्। त्यहाँ तपाईँले प्रत्येक दिनको कार्यक्रम सुन्न र डाउनलोड गर्न सक्नुहुनेछ। हाम्रो वेब पेज यस प्रकार छ, www.awr.org। श्रोता, यदि तपाईँ हामीसित सिधै फोनमा सम्पर्क गर्न चाहनुहुन्छ भने हाम्रा नम्बरहरू यस प्रकार छन्: 98-61-55-120, 98-61-55-120 र अर्को 98-18-53-95-55, 98-18-53-95-55।
श्रोत साथी, न्यानो क्रिस्टी अभिवादन। म पास्टर उमेश पोखरेल तपाईँहरूको बिचमा एउटा समसामयिक लेख लिएर उपस्थित भएको छु। त्यसको शीर्षक छ भोजन र हाम्रो जीवन। हाम्रो जीवन वास्तवमा भन्ने हो भने एक दौडिरहने इन्जिन हो वा मिसिन हो, र हाम्रो शरीरलाई चल्न र लामो समयसम्म जिउनको निम्ति ऊर्जा चाहिन्छ, अर्थात् शरीरलाई उपयुक्त भोजनको आवश्यकता पर्छ। ऊर्जा जसले हाम्रो शरीरलाई शक्ति दिन्छ त्यो हामीले खाने खानाबाट प्राप्त हुन्छ। परमेश्वरले हामीलाई अचम्म किसिमले विभिन्न किसिमका योजनाहरू उपलब्ध गराउनु भएको छ। परमेश्वरले हामीलाई अचम्म किसिमले विभिन्न किसिमका भोजनहरू उपलब्ध गराउनु भएको छ। गेडागुडीहरू, रङ्गीन फलफुल र तरकारीहरू जसमा प्रचुर मात्रामा भिटामिन र खनिजहरू प्राप्त हुन्छन्, रेसादार खाने कुराहरू, यी सबैले हाम्रो शरीरलाई स्वस्थ र समृद्ध राख्न मद्दत गर्दछ। नट र सिडहरूले हाम्रो शरीरलाई चाहिने बोसोहरू उत्पादन गर्छ। स्वस्थ प्रोटिन गेडागुडीहरूबाट प्राप्त हुन्छ। कम फ्याट भएको दुधले हाम्रो शरीरका हाडहरूलाई दह्रो बनाउन मद्दत गर्छ। कस्तो किसिमको खाना हामीले खानुपर्छ, यसले तपाईँ हाम्रो जीवन शैलीलाई निर्देशित गर्छ। हामीले खाने खानाले हाम्रो सोचाइ र गहिराईमा प्रत्यक्ष प्रभाव पार्दछ। हामी कस्तो मानिस हौ भन्ने कुरा हामीले खाने खानामा भर पर्दछ भन्दा अर्को अर्थ नलाग्ने। परमेश्वरले अदनको बगैँचामा मानिसहरूको निम्ति शाकाहारी खानेकुरा खाने आदेश दिनु। शाकाहारी भोजन मानिसहरूको निम्ति उपयुक्त भोजन हो। हाम्रो शरीरको बनावट अनुसार यो नै उपयुक्त हुन्छ। यदि हामी आफ्नो स्वास्थ्यलाई राम्रो राख्न चाहन्छौँ भने शाकाहारी भोजनलाई नै अप्नाउनु बुद्धिमानी हुन्छ। शाकाहारी भोजनमा हाम्रो शरीरलाई चाहिने सबै पौष्टिक तत्त्वहरू पाइन्छ। यदि हामीले सन्तुलित भोजन खाने गर्यो भने हृदयघात, हाइपर टेन्सन, पक्षघात, क्यान्सर, अत्यधिक मोटापन जस्ता रोगहरू लाग्नबाट हामी बच्छौँ र हाम्रो जीवनको आयु पनि लामो हुन सक्छ। सन्तुलित भोजनलाई आजको युगले आफ्नै किसिमले बुझ्ने गरेको पाइन्छ, तर हामीले आफ्नो खानामा घेडाघुडी र सादा खानालाई प्राथमिकतामा राख्नु बुद्धिमानी हुन्छ। आज हामी जताततै गाउँघरमा होस् वा सहरमा होस् होटल रेस्टुरेन्ट खाजा गृह देख्छौँ र लाखौँ मानिसहरू आधुनिकताको नाममा फास्ट फुड खाने दौडमा दौडिरहेका छौँ। हामीले घर बाहिर खाने यस्ता खानेकुराहरू कतिका फाइदाजनक छन् हाम्रो स्वास्थ्यको लागि के हामीले सोचेका छौँ? विशेष गरी आजको प्रतिस्पर्धी युग व्यस्त समाजमा मानिसहरूको खाने बानी बेहोरामा पनि परिवर्तन आइरहेको छ। हाम्रो गाउँघरमा पाइने खानाहरू जसलाई हामी आफै बनाउँछौँ र खान्छौँ तिनीहरू जति हाम्रो शरीरको निम्ति उपयुक्त हुन्छन् त्यति बाहिर हामीले खाने खानेकुराहरू हुँदैनन् भनी सबैले बुझे आज हामीमा दिन प्रतिदिन थपिँदै गएका रोगहरूबाट हामी बच्ने थियौँ होला। शाकाहारी सन्तुलित भोजनको निम्ति विभिन्न किसिमका खानेकुराहरू चुन्नुहोस्। तिनमा विभिन्न किसिमका स्वादहरू र रङ्गहरू हुन सक्छन्। पकाएको खाना र काँचो सागपात राम्रो हुन सक्छ। श्रोता मित्र, हाम्रो शारीरिक बनावट अनुसार मांसाहारी भोजन हाम्रो निम्ति होइन। सकिन्छ भने नखानुहोस्। प्रत्येक व्यक्तिलाई आफूले कस्तो खाना खाने भन्ने स्वतन्त्रता दिएको हुन्छ। प्रार्थनापूर्वक परमेश्वरको अगुवाईद्वारा आफ्नो निम्ति कुन किसिमको भोजन उपयुक्त छ त्यो चुन्नुहोस् वा त्यो तपाईँको लागि राम्रो हुन्छ। उपयुक्त र सन्तुलित भोजनले हाम्रो शरीरलाई स्वस्थ राख्छ। स्वस्थ शरीरको स्वस्थ दिमाग हुन्छ जसले स्वस्थ ढङ्गले सोच्न सक्छ अनि त्यसको प्रभाव आफ्नो जीवन परिवार समाजमा राम्रो हुन्छ र सकारात्मक बाटोतिर हामी बढ्न सक्छौँ। श्रोता साथी, स्वस्थ जीवनशैली अप्नाऊ जसले तपाईँ हाम्रो जीवनलाई सार्थक बनाउन सकोस्। परमेश्वरले मानिसलाई आफ्नो स्वरूपमा सृष्टि गर्नुभयो। उहाँले उसलाई आफूले गरेका सृष्टिको संरक्षण र सम्वर्धन गर्ने ठूलो अभिभारा पनि दिनुभयो। यदि मानिसले उक्त अभिभारालाई सफल रूपमा वहन गर्नु छ भने ऊ पहिले शारीरिक रूपमा स्वस्थ रहनुपर्छ। मानसिक रूपमा ऊ स्वस्थ रहनुपर्छ र शारीरिक र मानसिक रूपमा स्वस्थ रहन उसले आफ्नो उचित स्वस्थ भोजन खानुपर्छ। आज धेरै मानिसहरू आफ्नो शरीरलाई हानि गर्ने किसिमका खानाहरूतर्फ दिन प्रतिदिन लिप्त हुँदै गएका छन् जसको कारण मानिसहरू उमेर नपुग्दै विभिन्न किसिमका रोगहरूबाट पीडित भइरहेको हामी देखिरहेका छौँ वा भोगिरहेका छौँ। सकिन्छ भने आफ्नै घरमा बनाएको खाना खाऊ। हामीले खाने भोजन सामान्य होस्, चिल्लो पिरो नुनिलो कम होस्। हामी बाँच्नको लागि खाऊ न कि खानको लागि बाँचौँ। हाम्रो शरीर परमेश्वरको मन्दिर हो। यसलाई हामीले अशुद्ध नपारौँ, कमजोर नबनाऊ र यसको गरिमालाई बचाउन हाम्रो आहार विहारमा उचित ध्यान देऊ र सन्तुलित जीवनशैली अपनाऊ। यही मेरो तपाईँ श्रोताको निम्ति प्रार्थना।
आदरणीय मित्र, बाइबलले बताएको छ परमेश्वरले तीर्खाकाहरूलाई तृप्त पार्नुहुन्छ र भोकालाई उत्तम पदार्थले सन्तुष्ट पार्नुहुन्छ। हामीलाई दिइएको यो छोटो समय आशाको बाणीको प्रस्तुतिको समयमा हामीले हाम्रा श्रोताको आत्मिक भोकलाई केही मात्रामा भए तापनि सही प्रकारको खोराक पस्केर आत्मिक सन्तुष्टि दिन सकेका छौँ, केही ऊर्जा थप्न सकेका छौँ भनेर हामीले आशा राखेका छौँ। आफ्ना मनमा भएका केही दुविधा र शंकाहरू छन् भने अवश्य हामीसँग बाँडेर शंकाको निवारण गर्नुहुनेछ र सही प्रकारको बाटो पहिलाउन सक्नुहुनेछ। परमेश्वरको सच्चाईले अझ राम्रो बुझ्न सक्नुहुनेछ र आफ्नो जीवनलाई परमेश्वरमा पूर्ण समर्पित भएर समर्पण सहितको जीवन बिताउन सक्नुहुनेछ भनेर आशा राख्दै अब हामी हाम्रो कार्यक्रम सकिएको जानकारी यहाँलाई गराउन चाहन्छौँ। जानुभन्दा अगाडि श्रोता, हामी यहाँलाई हाम्रो ठेगानाको विषयमा जानकारी गरौँ। हामीसँग पत्राचार गर्ने हाम्रो ठेगाना यस प्रकार छ: आशाको बाणी, पोस्ट बक्स नम्बर 2002, काठमाडौँ, नेपाल। आशाको बाणी, पोस्ट बक्स नम्बर 2002, काठमाडौँ, नेपाल। यसै गरी श्रोता, यदि तपाईँ हामीसँग सिधै कुराकानी गर्न चाहनुहुन्छ भने हाम्रो फोन नम्बर यस प्रकार छ: 9861555120 र अर्को 9818355555। यदि तपाईँ हामीलाई अनलाइन सुन्न चाहनुहुन्छ वा डाउनलोड गर्न चाहनुहुन्छ भने तपाईँ www.awr.org जानुहोस् र त्यहाँ तपाईँले हाम्रा सबै कार्यक्रमहरू सुन्न सक्नुहुनेछ। हाम्रो वेब पेज यस प्रकार छ: www.awr.org। श्रोता, यसमा गएर तपाईँले हाम्रा दैनिक कार्यक्रमलाई सुन्न सक्नुहुनेछ र डाउनलोड पनि गर्न सक्नुहुनेछ। हवस् त श्रोता, हाम्रो कार्यक्रम सुनिदिनु भएकोमा एकचोटि फेरि यहाँलाई धन्यवाद दिँदै भोलि फेरि यही स्टेशन यही समयमा यहाँसँग भेट्ने आशा राख्दै प्राविधिक साथी राजेश आर, पास्टर उमेश पोखरेल र कार्यक्रम प्रस्तुता म रवि यहाँसँग बिदा माग्दछौ। परमेश्वरले तपाईँलाई धेरै धेरै आशिष दिनु भएको होस्। नमस्कार।
हामी आशा गर्दछौ कि तपाईँले हाम्रा कार्यक्रमहरू सुनेर आनन्द लिनु भएको छ। यदि तपाईँ हाम्रो तर्फबाट सानो उपहार प्राप्त गर्न चाहनुहुन्छ भने कृपया गरेर हामीलाई bible@awr.orgमा लेखी पठाउन सक्नुहुनेछ अथवा हाम्रो वाट्सएप नम्बर +1224222077 मा फोन गरेर सम्पर्क गर्न सक्नुहुनेछ।